सड़क सुरक्षा जीवन रक्षा नमस्कार अनि शुभ प्रभात। उज्यालो रेडियो नेटवर्क सुनेर बसिरहनु भएको तपाईलाई स्वागत छ। सुप्रीति तथा टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क सवारीमा प्राविधिक साथी मनोज विष्टसँगै उपस्थित भएको छु रोशन केसी। कार्यक्रम सड़क र सवारीलाई तपाई शनिबार बाहेक हरेक दिन सवा 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क जसलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com का साथै उज्यालो एपबाट पनि हामीलाई प्रत्यक्ष रूपमा तपाईँ सुन्न सक्नुहुन्छ अनि समय मिलाएर हाम्रा कार्यक्रमहरू तपाईँले डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम सड़क र सवारीमा हामी सड़क सुरक्षाका विषयहरूमा कुराकानी गर्छौं। तपाईँ र हामी जसले सड़क प्रयोग गर्छौं, हामीले सड़क लाई कसरी प्रयोग गर्नुपर्छ, सड़कमा हिँड्दाखेरिमा, सड़क प्रयोग गर्दाखेरिमा, सवारी साधन चलाउँदाखेरिमा के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराहरू हामी कार्यक्रममा गर्छौं।
ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिन भरको भए नि सचेत बनाउ जुनी भरिलाई।
सुरक्षित यात्रा हामी सबै यात्रुहरूको चाहना हो। त्यो यात्राको अभियानमा तपाईँ हामी दुवै यात्रु सँगसँगै सुरक्षित बन्न सक्छौं र यसै अभियानमा कार्यक्रम सड़क र सवारीमा हामीसँग विभिन्न खण्डहरू रहने गर्छन् जस अन्तर्गत आज हामीसँग ट्राफिक अपडेट, सड़क र सवारी सरोकार, प्रश्न हाम्रो जवाफ सीताराम हाछीथुको, सामाजिक सञ्जालमा सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचार, सड़कबाट चालक र सवारी साहित्य जस्ता खण्डहरू रहेका छन् र आजको कार्यक्रममा ट्राफिक अपडेटका साथै सड़क र सवारी सरोकारमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगन कुमार हमालसँग दशैंको टिकट बुकिङको सम्बन्धमा हुने अनुगमन के कसरी हुनेछ र यसको व्यवस्थाका लागि सरकारले के गर्दैछ भनेर कुराकानी गरेको छु, त्यो सुनाउँछु।
प्रत्येक अनुगमन टोलीमा 5-6 जना सदस्य रहने गरिकन हामीले अनुगमन टोली बनाएको छ र त्यो अनुगमन टोलीले असोज 1 गतेदेखि असोज 18 गतेसम्म निरन्तर रूपमा चाहिँ अनुगमन गर्छ। यो बाटो हो र अर्को बाटो चाहिँ काठमाडौँबाट बाहिर पुर्याउनु मात्र ठुलो कुरा होइन, प्रदेशभित्रका जनतालाई पनि प्रदेशका चाहिँ अन्य ठाउँहरूमा पुर्याउनु पनि राज्यको दायित्व।
सामाजिक सञ्जाल फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रिया त छँदै नै छन्, साथै आजको खण्ड प्रश्न हाम्रो जवाफ सीताराम हाछुतुकोमा ट्राफिक प्रहरीका पूर्व निरीक्षक सीताराम हाछुतुसँग ट्राफिक पूर्वाधारको आवश्यकता पर्ने स्थानहरूको पहिचानका विषयमा कुराकानी गरेका छौं, त्यो सुनाउँछौ।
हाम्रो 7 बाटोबाट 8 लेनको बाटो बनायो, अहिले उता भक्तपुरबाट 4 लेन बाटो 6 लेनको बाटो बनायो, त कोठसो चोकमा चोक अलिक पुगेन, त्यो अनुसार त्यो चोकमा वरिपरि त्यो नपुगेको कारणले गर्दा त्यो जाम पनि भएको हो।
र सड़कबाट चालक खण्डमा 10 वर्षदेखि चालकको रूपमा काम गर्नुभएका सुभाष नेपालीसँग कुराकानी गरेको छु, उहाँसँगको कुराकानी सुनाउँछु र यसका साथै सवारी पछाडि लेखिएका सवारी साहित्य त छँदै नै छन् र आजका लागि हामीले तपाईँको विचारका लागि उज्यालोको फेसबुक पेज UJYAALOमा तपाईँको विचार जान्नका लागि प्रश्न सोधेका छौं। दशैंको बेलामा हुने सवारी साधनको अनुगमन तपाईँलाई कतिको प्रभावकारी लाग्छ, यसमा तपाईँले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ, जसका लागि तपाईँले उज्यालोको फेसबुक पेजमा जान सक्नुहुन्छ। तपाईँले त्यसका लागि आफ्नो फेसबुक पेजमा जानुहोस् र सर्च बारमा गएर UJYAALO टाइप गर्नुहोस्। उज्यालो टाइप गरिसकेपछि तपाईँले उज्यालोको फेसबुक पेज भेट्नुहुन्छ, जहाँ गएर तपाईँले यी प्रश्नको जवाफ व्यक्त गर्न सक्नुहुन्छ। साथसाथै यो प्रश्न बाहेक तपाईँ रहनु भएको ठाउँको अवस्था, तपाईँले देख्नु भएको सड़कको अवस्था, ट्राफिक जामको अवस्था छ कि छैन, त्यो विषयमा पनि जानकारी गराउन सक्नुहुन्छ। आज त पानी पनि परिरहेको अवस्था छ, यो पानी परिरहेको अवस्थामा तपाईँ नजिक रहेको सड़कको अवस्था कस्तो छ र कसरी सुरक्षित हुन सक्नुहुन्छ तपाईँले त्यो पनि बताउन सक्नुहुन्छ। कार्यक्रमको सुरुवातमा ट्राफिक अपडेट। ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार यति बेला काठमाडौँ उपत्यकाका सबै ठाउँहरूमा सवारी आवाजावत सामान्य रहेका छन्। नागढुङ्गामा भने केही समय अगाडि ट्राफिकको अलिकति जाम रहेको अवस्था थियो भने अहिले त्यो पनि नर्मल हुँदै गइरहेको छ र आज पानी परिरहेको छ बिहानैदेखि, त्यो भएका कारणले गरेर सड़कमा पानी जम्ने भएकाले र खाल्लाखुल्ली भएकोले त्यसले अलिकति सवारी आवाजावतमा असर परेको छ, तर जामको अवस्था भने नरहेको हामीले जानकारी पाएका छौं। यसै गरी पोखरामा भुपी सेडसन मार्ग अवरुद्ध भएको कुरामा ट्राफिक प्रहरी कार्यालय पोखराका अनुसार त्यहाँ अब दुई तीन घण्टामा त्यो पहिरो सबै पन्साइसक्ने र त्यस्तो अवस्था नरहेको र सवारी आवाजावत अवरुद्ध नहुने हामीले जानकारी पाएका छौं। ट्राफिक अपडेट पछि अब केही समाचारहरू। टाटाको हिटाची नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी, अर्थ मुपर्स प्राली र ज्योति विकास बैंक बीच कर्जा सम्झौता भएको छ। अब टाटा हिटाची खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैंकको देशैभरिको जुनसुकै शाखा मार्फत 70% कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त सम्झौता पत्रमा सिप्रदी अर्थ मुभर्सका तर्फबाट कम्पनीका उपमहानिर्देशक राजेन्द्र कार्की र ज्योति विकास बैंकका तर्फबाट नायब महाप्रबन्धक सुशील कुमार शर्माले हस्ताक्षर गर्नुभएको छ। सम्झौता पश्चात ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ। यस्तै दुई वर्ष अघि विवादका कारण रोकिएको गोदावरी नगरपालिका तीन बोझा पोखरीदेखि साविकको गोदावरी खानेपानीसम्म सड़क विस्तारको काम अघि बढ़ेको छ। पुरानो सड़कलाई दुवैपट्टि 8-8 मिटर चौड़ा गरी पर्खा लगाउने र हेमपाइप हाल्ने विवाद समाधान भएपछि काम अगाडि बढ़ेको हो। विक्रमसम्म 2023 सालमा यो सड़क 22 मिटर चौड़ा निर्माण गर्ने घोषणा गरिए पनि अहिलेसम्म दायाँ बायाँ गरी 8-8 मिटर सड़क चौड़ा गर्ने योजना अगाडि बढ़ेको काठमाडौँ उपत्यका सड़क विस्तार आयोजनाले जनाएको छ। स्थानीयवासीले सड़क विस्तारका क्रममा पर्न जाने घर र जग्गाको विषयलाई लिएर नगरपालिका र वडाध्यक्ष विरूद्ध हालेको मुद्दा टुङ्गो लागेपछि विस्तारको कार अगाडि बढ़ेको हो। यति बेला तपाईँ काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com र उज्यालो एपबाट कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रम सड़क र सवारीको साथमा रोशन केसी छु र कार्यक्रम सड़क र सवारीमा अब भने पालो भएको छ अर्को खण्ड सड़क र सवारी सरोकारको। यस खण्डमा आज हामीले दशैंको बेलामा टिकट नपाउने समस्या र पाए पनि बढ़ी पैसा तिरेर किन्नुपर्ने समस्या र किनेको टिकट पनि अरू कसैले किनेको हुन सक्ने समस्या आइरहेको छ र भनिएको छूट नपाउने र यसको अनुगमन हुन्छ तर अनुगमन त्यति प्रभावकारी नभएको भन्ने हामीले जनगुनासोहरू सधैँ सुन्दै आएका छौं। आज हामीले यस खण्डमा यातायात व्यवस्था विभाग का महानिर्देशक गोगन हमालसँग यो गुनासो हटाउनका लागि सरकारले के कस्तो काम गरिरहेको छ, तयारी कसरी अगाडि बढ्दैछ भन्ने विषयमा कुराकानी गरेका छौं। तयारी के कस्तो छ भन्ने कुरामा गोगनजीले दिएको जवाफ।
एकचोटि गत वर्षको जस्तो दशैं तिहार छठ पर्व लगायत महान चाडहरूमा नेपालीहरूलाई आफ्नो घर जानको लागि अलिकति सहज होस्, सुलभ होस्, सरल तरिकाले टिकट पनि पाउन् र भनेको सिट पनि पाउन् अझ भनेको गाडी पनि पाउन् भन्ने हिसाबले हामीले व्यापक तयारीका साथ मलाई लाग्छ चाहिँ यातायात व्यवसायसँग करिब 5-6 राउन्डको मिटिङपछि अस्ति हामीले 26 गते यही असोज 5 गतेदेखि चाहिँ टिकट बुकिङ मलाई लाग्छ अहिले त धेरैजसो कम्पनीहरूले अग्रिम टिकट त खुलाइ पनि सक्नु भएको छ तर पब्लिकली नोटिस होस् भन्ने हिसाबले चाहिँ दसैँको लागि असोज 5 गतेबाट चाहिँ टिकट बुकिङ हामीले चाहिँ खुला गरिसकेका छौँ। व्यवसायले खुला गर्ने भनेर प्रतिबद्धता जनाएर अगाडि बढिसक्नु भएको अवस्था छ र विशेष गरी यो चाहिँ टिकट बुकिङको सन्दर्भमा पब्लिकलाई चाहिँ झन्झट नहोस्, सहिलो तरिकाले उहाँले टिकट चाहिँ बुकिङ पाउन् भन्ने हिसाबले चाहिँ र कहीँ त्यस्तो चाहिँ गतिविधि नहोस्, अवाञ्छित गतिविधि नहोस् भनेर हामीले अनुगमनलाई पनि प्राथमिकताका साथ राखेका छौँ र काठमाडौँ उपत्यकाका 14 स्थानमा चाहिँ जहाँ बढी टिकटहरू काटिन्छन् र नागरिकको चाहिँ बढी फ्लो हुन्छ त्यस्ता स्थानहरू हामीले नागरिक सहायता कक्ष भन्ने सञ्चालन गरेका छौँ र जहाँ नागरिक सहायता कक्षमा यातायात व्यवस्था कार्यालय र विभागको प्रतिनिधि, ट्राफिक प्रहरीको प्रतिनिधि र सँगसँगै चाहिँ कन्ज्युमर सोसाइटी नागरिक हक अधिकार संरक्षण गर्ने सङ्घ संस्थाका प्रतिनिधिहरूसहित त्यो चाहिँ नागरिक सहायता कक्षमा हुन्छ र उहाँहरूले चाहिँ नागरिकका तत्कालका चाहिँ टिकट पाएको नपाएको टिकट अनुसार बढी भाडा लिएको लगायतको चाहिँ कुराहरू उहाँले सहजीकरण पनि गरिदिनुहुन्छ र अन्धविश्वासबाट उहाँलाई कारवाही गर्ने अधिकार पनि प्रदान गरिएको छ। यो बाटो हो र अर्को बाटो चाहिँ हामीले यातायात व्यवस्था विभागको महानिर्देशकको संयोजकत्वमा चाहिँ केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति भनेर यो चाहिँ दशैं तिहारलाई मध्यनजर गरेर ट्राफिक प्रहरी र तपाईँको चाहिँ यातायात व्यवसायी सङ्घ समिति रहने गरिकनै हामीले एउटा चाहिँ अनुगमन टोली बनाएका छौँ। त्यो अनुगमन टोली निरन्तर रूपमा चाहिँ अनुगमन गर्छ र सँगसँगै विभागले चाहिँ 6 चाहिँ अनुगमन टोलीहरू प्रत्येक अनुगमन टोलीमा 5-6 सदस्य रहने गरिकन हामीले अनुगमन टोली बनाएको छ र त्यो अनुगमन टोलीले असोज 1 गतेदेखि असोज 18 गतेसम्म निरन्तर रूपमा चाहिँ अनुगमन गर्छ। यो बाटो हो र अर्को बाटो चाहिँ काठमाडौँबाट बाहिर पुर्याउनु मात्र ठुलो कुरा होइन, प्रदेशभित्रका जनतालाई पनि प्रदेशका चाहिँ अन्य ठाउँहरूमा पुर्याउनु पनि राज्यको दायित्व, त्यसो भएको हुनाले हामीले प्रदेश सरकारलाई पनि प्रदेशभित्रको चाहिँ यातायात व्यवस्थापनको आगमनलाई सुरक्षित बनाउन, सहज बनाउन, सुलभ बनाउन, नियमन गर्नको लागि पनि हामीले प्रत्येक प्रदेश सरकारलाई हामीले सहयोगको सहित पत्राचार गरिसकेका छौँ। सँगसँगै स्थानीय तहभित्रको पनि यातायात व्यवस्थापन सुरक्षित हुनु सरल होस्, सुलभ होस् भन्ने हिसाबले 753 स्थानीय तहलाई हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्रचार भइसकेको अवस्था छ। यसो हेरिँदाखेरि देशभरि नै अहिले चाहिँ हामीले चाहिँ यो दसैँ तिहारको बेला कुनै पनि दुर्घटना नहुन्, नागरिकले सहज ढङ्गमा टिकट पाउन, सहिलो तरिकाले आफ्नो घरमा चाहिँ जहाँ गएर दसैँ तिहार मनाएर घर चाहिँ आफ्नो कार्यस्थलमा फर्किन पाउनु भन्ने हिसाबले हामीले व्यापक तयारी पनि गरेका छौँ र सँगसँगै यो तयारीको कारणको चाहिँ हामीले मोनिटरिङ र इभ्यालुएसन पनि गर्छौँ।
अब जस्तै यसमा एउटा सधैँ आउने प्रश्न भनेको चाहिँ यहाँ गुनासो भनेको चाहिँ अनुगमनको कुरा हुन्छ तर अनुगमन राम्रोसँग हुँदैन भन्ने कुरा छ अनि हामीसँग अनुगमन गर्नको लागि पर्याप्त मात्रामा चाहिँ जनशक्ति हुँदैनन् त्यही भएर पनि राम्रोसँग अनुगमन हुँदैन भन्ने पनि कुराहरू आइरह हुन्छ। यो चाहिँ कतिको सही हो? यो पालि चाहिँ के हुन्छ? यो पालि पनि त्यस्तै हुन्छ?
कुरा चाहिँ सबभन्दा ठुलो कुरा के हो भन्दाखेरिमा चाहिँ सेल्फ डिसिप्लिन, स्व अनुशासन अथवा चाहिँ कुनै पनि व्यापार व्यवसाय तपाईँले गर्नुहुन्छ भने त्यहाँ पहिला राम्रो गर्नु पऱ्यो नि त। त्यसपछि अनुगमन भन्ने त दोस्रो बाटो हो। अनुगमन भन्ने चाहिँ अनुगमनलाई प्रायोरिटी त दिनु हुँदैन, पहिला त राम्रो गर्नलाई नै प्रायोरिटी दिने हो नि त। यदि कसैले चाहिँ झुकिएर अथवा चाहिँ कसैले नियतवश गल्ती गर्छ भने त्यसपछि अनुगमनको काम आउने हो। तैपनि हामीले चाहिँ गत वर्षको जस्तो नहोस् भन्ने कि छ, तपाईँले भनिसके मैले 14 ठाउँमा हामीले नागरिक सत्ता कक्ष राखेका छौँ, एउटा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति बनाएका छौँ, 6 अन्य चाहिँ समितिहरू बनाएका छौँ, ट्राफिक प्रहरी पनि आफ्नो ठाउँमा छँदैछ। र अर्को कुरा तपाईँकै रेडियोबाट म भनौँ, अहिले तपाईँको चाहिँ हामीले गृह मन्त्रालयसँग चाहिँ कोर्डिनेसन गरेर सादा पोसाको ट्राफिक के अरे पुलिसहरू पनि चाहिँ जहाँ जहाँ चाहिँ पब्लिकको भिड हुन्छ, जहाँ त्यो किसिमको समस्या आउँछ परिचालित छन्।
यसबाहेक नागरिकले चाहिँ डाइरेक्ट कम्प्लेन गर्नु पर्यो यो सहायता कक्षभन्दा बाहिर रहेर या ट्राफिक प्रहरीको पहुँचभन्दा बाहिर रहेर चाहिँ यस्ता घटनाहरू भएर त्यसको कम्प्लेन गर्नु पर्यो भने चाहिँ त्यस्ता केही सुविधाहरू छन्?
त्यस्ता सुविधाहरू विशेष गरी चाहिँ अहिले हामीले काठमाडौँ उपत्यकाको 14 जहाँ जहाँ मेन ठाउँ हो त्यही ठाउँमा त्यहीँ कम्प्लेन गर्ने पहिलो कुरा, दोस्रो ट्राफिक प्रहरीमै तपाईँले कम्प्लेन गर्ने, तेस्रो यातायात व्यवस्था विभाग छ, हाम्रा कार्यालयहरू छन् त्यहीँ नै कम्प्लेन गर्ने, त्योभन्दा छुट्टै अर्को कम्प्लेन चाहिँ हियरिङ गर्ने हामीले निकाय बनाएका छैनौँ। जहाँ अहिले जे संयन्त्र छ त्यतै कम्प्लेन गर्ने हो।
भर्खरै तपाईँले सुनिहाल्नुभयो यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले भन्नुभएको कुराकानीहरू। यसपटक सरकारले 14 स्थानमा नागरिक सहायता कक्षको गठन गर्ने भएको छ। त्यो स्थानहरू यस प्रकार रहेका छन्, म तपाईँलाई नाम बताउँछु। कलङ्की, नयाँ बस पार्क, बल्खु, कोटेश्वर, गौशाला, चावेल, नागढुङ्गा, माछा पोखरी, फर्पिङ, पुरानो बस पार्क, सादो बाटो, स्वयम्भु, सुन्धारा र जगाटी। यी 14 स्थानमा नागरिक सहायता कक्षहरू स्थापना हुनेवाला छन् र जसले 10 गतेदेखि 18 गतेसम्म यानि कि असोज 10 गतेदेखि 18 गतेसम्म तपाईँका जस्तासुकै समस्याहरू हुन्, जनगुनासोहरू तत्काल समाधान हुने गरी कारवाही गर्न सक्ने अधिकार उहाँहरूलाई हुने गरी भाडा बढी लिएको, सिट नपाएको, ठगेको, अभद्र व्यवहार गरेको जस्ता कुराहरू तपाईँले त्यहाँ कम्प्लेन गर्न सक्नुहुन्छ र त्यसका तपाईँले तत्काल रूपमा त्यसमा कारवाही हुने या त्यसलाई चाहिँ तपाईँलाई राहत दिने काम त्यहाँबाट हुन्छ। अबका लागि भने कार्यक्रममा तपाईँले आफ्नो विचार व्यक्त गर्दै गर्नुहोस्। हामीले प्रश्न पनि सोधेका छौँ, तपाईँलाई कस्तो लाग्छ, प्रभावकारी लाग्छ या लाग्दैन सरकारले गरेको अनुगमन? यस विषयमा तपाईँले आफ्नो विचार लेख्न सक्नुहुन्छ उज्यालोको फेसबुक पेजमा। अहिलेको लागि भने तपाईँलाई मनोरञ्जन दिने पालो कन्दरा ब्यान्डको।
माया दिलमा बसना हो आउना, माया दिलमा बसना, भेडी गुठैमा हो भेडी गुठैमा, भेडी गुठैमा हो भेडी गुठैमा, सङ्ग्रीलाको लेक भरी फुलै फुलको बसना, सङ्ग्रीलाको लेक भरी फुलै फुलको बासना, आउना माया दिलमा बसना हो आउना, माया दिलमा बसना, भेडी गुठैमा हो भेडी गुठैमा, भेडी गुठैमा हो भेडी गुठैमा। चरना लह माया आउना अब दुख सब हरना ओ लह माया आउना अब दुख सब हरना भेड़ी गोठैमा ओ भेड़ी गोठैमा भेड़ी गोठैमा ओ भेड़ी गोठैमा
चाँडै आउनुहोस् है त ल हस् धन्यवाद है त रमैया रमैया काठमाडौँबाट आइसक्यो अरे है काठमाडौँ आइसक्यो
मैले सधैँ आफ्नो बाटो आफै नै चुनेको छु चाहे त्यो जति नै कठिन किन नहोस् नेपालमा हरेक मोडहरूमा चुनौतीहरू छन् आज पनि यहाँ सानाभन्दा साना आवश्यकताहरूको लागि लामो यात्रा गर्नुपर्दछ नेपाल एउटा पहाडी मुलुक हो यहाँका धेरै गाउँ बस्तीहरूमा आज पनि चुलाको नै चलन छ यी पहाडहरूमा हिँड्न धेरै गाह्रो हुन्छ फेरि दाउराको भारी लिएर त अझै पनि आज म एउटा खास भारी लिएर जाँदैछु केही इच्छा केही आवश्यकताहरू र धेरै नै खुसीहरू सबै कुरा ठिकै हुनेछ भन्ने मलाई लाग्छ आज 36 वर्ष भयो नेपाल ग्यासमा म एप्रेन्टिसबाट म्यानेजर बनिसकेको छु तर केही खास कुरा डेलिभरी गर्दा धेरै खुसी लाग्ने गर्छ र त्यो दिन आज हो अर्काका आवश्यकताहरू पूरा गरेर अघि बढ्दै जानु यही त हो योद्धाको काम
टाटा योद्धा न झुक्छ न रोकिन्छ
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क र यति बेला तपाईँ उज्यालो रेडियो नेटवर्कमा सुप्रिदी तथा टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। हामीलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एपबाट हामीलाई प्रत्यक्ष रूपमा तपाईँ सुन्न सक्नुहुन्छ। र उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सडक र सवारीको साथमा छु रोशन केसी। कार्यक्रममा हामी सडक सुरक्षाका विषयलाई उठाउने गर्छौं किनकि हामीलाई थाहा छ र तपाईँलाई पनि थाहा छ सडक सुरक्षा भनेको जीवन रक्षा हो र यही अभियानमा अब नै कार्यक्रमको अर्को खण्डमा हामी प्रवेश गर्छौं। यस खण्डलाई हामी भन्छौं प्रश्न हाम्रो जवाफ सीताराम हाछेतुको। यस खण्डमा हामी ट्राफिक प्रहरीका पूर्व इन्चार्ज सीताराम हाछेतुसँग ट्राफिक समस्या, ट्राफिक व्यवस्थापन र ट्राफिक पूर्वाधारका विभिन्न अप्ठ्याराहरूसँग सम्बन्धित विषयहरूमा प्रश्न गर्ने गर्छौं र उहाँको जवाफ प्रस्तुत गर्ने गर्छौं। आजको प्रश्न उहाँलाई ट्राफिक पूर्वाधारको कमी भएको र भएको ठाउँको ट्राफिक पूर्वाधारले काम नगरेको र धेरै ठाउँमा ट्राफिक पूर्वाधार नै नपुगेको यो समस्या रहेको छ र उहाँलाई हामीले प्रश्न गरेका छौँ यो विषयमा थप कुन कुन ठाउँमा भएका ठाउँमा भएकाले त काम राम्रोसँग गर्नु परि नै हाल्यो तर नभएका ठाउँमा पूर्वाधारहरू थप्नुपर्नेछ र त्यस्ता कुन कुन ठाउँ छन् जहाँ ट्राफिक पूर्वाधार छैनन् र थप्नुपर्ने जरुरत छ भनेर सहकर्मी मल्लिका थापाले कुराकानी गर्नुभएको छ। आउनु सुनौ ट्राफिक प्रहरीका पूर्व इन्चार्ज सीताराम हाछेतुले दिनुभएको जवाफ।
अहिले पछिल्लो समय नि तपाईँले कुन कुन ठाउँमा चाहिँ ट्राफिक प्रहरी नपुगेको अथवा ठ्याक्कै ट्राफिक पूर्वाधारको आवश्यकता चाहिँ कुन कुन ठाउँमा देख्नुहुन्छ?
ट्राफिक पुलिस त अपुग्छ किन भन्दाखेरि अब सडकमा अब हुने चिज प्रहरीले तपाईँले भन्नुभयो त्यसमा ट्राफिकको जुन डिभाइडरहरू कोनहरू सिमेन्ट होस् कि प्लास्टिक होस् अनि ट्राफिक लाइट भयो अनि जेब्रा क्रसिङ रेलिङ बाटोमा छिक्ने रेलिङहरू धेरै नै देखाएको छौँ हामीले। तर त्यो पनि अब प्रहार पनि सरकारले गर्न नसकेको अवस्थामा र ट्राफिक पुलिस पनि नपुगेको अवस्थामा छ अहिले। त्यसले गर्दाखेरि पहिला पहिला कुनै चोकमा ट्राफिक पुलिस बसे पुग्ने ठाउँमा अब गल्ली गल्लीमा पनि ट्राफिक पुलिस अवस्था छ किनभने डाइने मोडिन्छ डाइने एउटा गाडी मोड्न साथ कम्तीमा तुरन्तै 10-15-20 गाडी ब्लक हुन्छ। त्यसले गर्दाखेरि तपाईँले भने चाहिँ त्यसमा अहिले समस्या के छ भने हामीलाई सर्वनामको ट्राफिक लाइट आवश्यक छ। ट्राफिक लाइट जुन जुन मुखमुखी चोकहरू बानेश्वर भयो कोटेश्वर भयो यो माइतीघर थापाथली कालीमाटी सबै ठाउँमा ट्राफिक लाइट अति आवश्यक भइसक्यो। अरू कुरा रेलिङहरू सडकमा अब पहिला रेलिङहरू पनि पहिला थियो रेलिङ अहिले केही किन धेरै ठाउँमा रेलिङ छैन रत्न पार्क वरिपरि पनि रेलिङहरूको आवश्यकता देखाएको छु किन रेलिङ भयो भने के हो भने मान्छे एउटा रेलिङ त्यो पेटीमा हिँडिसकेपछि त्यो जथापट्टि बाटो काट्दैन जथापट्टि बाटो नकाट्दाखेरि के हुन्छ भने एउटा दुर्घटना पनि कम हुन्छ दुर्घटना हुन्न। अर्को कुरा के हो भने ट्राफिक जाम पनि यसले कम गर्छ। एउटा चिज अब हामी कहाँ अरू अन्य ठाउँमा सबैले के हुन्छ भने जेब्रा क्रसिङ मात्रै बाटो काट्ने सिस्टम अन्य देशमा र अन्य ठाउँमा पनि त्यो चलन छ तर हामी कहाँ जेब्रा क्रसिङ देखाइदेखे पनि अन्य ठाउँमा बाटो काट्नेहरूलाई के हुन्छ भने रेलिङले गर्दाखेरि नै ब्लक गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा तपाईँले कहाँ कहाँ छ भने अहिले बानेश्वरमा समस्या देखाएको छु मैले त्यो पूर्वाधारहरू बानेश्वरमा कोटेश्वरमा हो अनि यो हाम्रो यो कालीमाटी एरियामा भयो अनि यो टेकुमा चोक भयो अनि पुरानो नयाँ बस पार्क भयो यता माछा पोखरी भयो अहिले त्यसले गर्दा अब बोल्खु चोक भयो त्यो समस्या छ कि त्यहाँनिर अब त्यहाँनिर एकै चोकमा नजिकै 500 डिस्टान्स 200 मिटर डिस्टान्स छैन त्यहाँ चारजना ट्राफिक खट्नु परेको छ। त्यसले गर्दाखेरि त्यो ठाउँमा अब समृद्धि निकालिने अब के गर्नु पऱ्यो भने अब यो विशेष यो ट्राफिक यो हाम्रो पर्यटन वर्ष आउँदैछ अहिले त्यसलाई अब यो जुन बाटोघाटो पनि पत्रपत्रिकामा आएछ फोहोर छ यो के हो भनेर त्यसले गर्दा पनि त्योभन्दा पनि एयरपोर्टबाट झर्ने मान्छे अथवा अन्य सवारी साधनबाट आउने मान्छेहरूलाई काठमाडौँमा आहा उपत्यकामा जामै छैन भने फिलिङ गर्नुपर्छ। नत्र के हुँदैछ भने अब यो भक्तपुरमा दरवार हेर्न गयो भने भक्तपुरबाट आउने जाने मान्छेलाई नै 2 घन्टा लाग्छ बोर हुन्छ उसलाई ए त्यो सिन त राम्रो छ हेरे भक्तपुर कस्तो राम्रो छ तर यो कोटेश्वर जाम भक्तपुरको जामले गर्दा त्यो जुन छ नि मान्छेले यहाँबाट लिएर जानुपर्ने यहाँबाट अहिले पर्यटन वर्ष भएर हामीले 20 लाख कति लाख मान्छे ल्याउने कुरा गरेछ त्योभन्दा पनि त्यो मान्छे यहाँको हेरेर गएर अन्य देशमा गए उसको ठाउँमा देशमा गएपछि आहा काठमाडौँ पर्यटन वर्ष होइन कति राम्रो छ यो भनेर 20 लाखमा 40 लाख पुऱ्याउनु पर्थेन हामी त।
यो कोटेश्वर भक्तपुरको बाटो छ नि पहिला त्यहाँ सडक फराकिलो बनाएपछि केही समय चाहिँ जाम नै हुँदैन थियो अहिले किन भएको?
अहिले त्यो पूर्व क्षेत्र जाने जुन छ नि माइक्रोबसहरू त्यहाँ 431 माइक्रोबसहरूको त्यहाँ रुट छ अहिले बढाएछ छ हाम्रो यातायात व्यवसायीहरूले दिनु नहुने काम गराएछ उसले मैले विचारमा किनभने कोटेश्वरबाट भवन पूर्व क्षेत्रको जुन भवन त्यहाँनिर उतातिर विराट जाने कहाँ कहाँ माइक्रोबस सबै जान्छ नि त्यहाँनिर त्यो अवस्था के छ भने त्यो कोटेश्वरमा कोटेश्वर बस पार्क होइन नि, पुरानो बस पार्क नयाँ बस पार्क कोटेश्वर बस पार्क होइन, त्यहाँ कोटेश्वरदेखि चल्ने भनेर 431 गाडी कहाँ राख्ने त भनेपछि त्यो कोटेश्वर रुट छ, पर्मिट छ, उसले चाहिँ कोटेश्वरमा राख्छ। त्यो आउने जाने गर्दाखेरि 431 गाडी आउने जाने त्यो एउटा भाडाको माइक्रो बस मात्र हो, अरू प्राइभेट गाडी र मोटरसाइकल कारहरू त कति छ कति छ। एउटा चिज त्यसले गर्दाखेरि जाम भयो बढी, त्यो बाटो छोटो बाटो भयो। अर्को चिज के बाटो देखाएको छ भने त्यो भन्दा पनि कोटेश्वरभन्दा तलतिर पेप्सी कोला साइडमा अनि यो भक्तपुरको साइडमा धेरै नयाँ नयाँ बस्तीहरू त्यहाँ सुरुवात भएको मान्छेहरू प्याक छ। अर्को कुरा के देखाएको छ भने अब कोटेश्वर हाम्रो सात बाटोबाट 8 लेनको बाटो बनायो, अहिले उता भक्तपुरबाट 4 लेन बाटो 6 लेनको बाटो बनायो, तर कोटेश्वर चोकमा चोक अलिक पुगेन, त्यो अनुसार त्यो चोकमा वरिपरि त्यो नपुगेको कारणले गर्दा त्यो जाम पनि भएको हो। त्यो ट्राफिकको गल्ती र जनताको यातायातको जो मान्छेहरूको गल्तीले गर्दा जाम भएको होइन त्यहाँनिर।
अब कसरी व्यवस्थापन गर्न सकिन्छ त
यसमा, के नसक्नु यसमा? यो त सैलो त्यसै गाह्रो काटो, कोटेश्वर चोक जाम खोल्नु त गाह्रै छैन भने मान्छेले, किनभने सरकारले समृद्ध निकाले सात चासो लिनु पर्यो। अब कोटेश्वर जाम्बो जाम्बो भन्छ जनता, दिनको अब दसौँ लाखौँ मान्छे जाममा दुःख पाइरहेछ। अब म आज नै 38 मिनट लाग्यो कहाँ भने जम्मा 1500 मिटर 1 किलोमिटर 500 मिटर आउनलाई, यो हाम्रो लोकन्थली कसलतारबाट आउँदाखेरि जहाँ 1500 मिटर पर्छ कोटेश्वर चोकमा, भनेपछि 1.5 मिनटको भनौँ म्याक्सिमम 60 स्पिड हाक्यो भने म जम्मा 1.5 मिनटको बाटोमा मैले 38 मिनट जाममा परेर आएछु। आज 1.5 मिनट बाटो हो त्यो, त्यहाँ भक्तपुर आउँदाखेरि 1.5 मिनट लाग्छ 1.5 किलोमिटरको। तर त्यो त्यो कोटेश्वर पुग्नलाई मेरो त्यो जुन जाम सुरु हुन्छ कलतार भयो त्यहाँबाट मलाई 38 मिनट लाग्यो, अस्ति त 45 मिनटसम्म लागेको। त्यहाँ हेर्छु म कति मिनट लाग्यो भने तुरन्त म जाया गर्छु ट्राफिक महाशाखा र हेडक्वार्टरमा पनि यसरी जाम भयो आज भनेर कुरामा जाया गर्छु के भएर हो भन्ने कुरामा। त्यसले गर्दा आज 38 मिनट जाम भयो, त्यसले गर्दा त्यो जाम कमलाई सबभन्दा सहिलो उपाय के छ भने यसमा म चालकलाई दोष दिन्न, ट्राफिक पुलिसलाई दोष दिन्न। ट्राफिक पुलिसले अब त्यस्तो मिनटमा 219 ओर्डर गर्छ त्यहाँ कोठेश्वर चोकमा आउने गरेर, त्यसले गर्दा ट्राफिक पुलिसले त्यहाँ मेरो विचारमा अहिले 50-55-51 ट्राफिक पुलिस छ भनेको छ। 51 ट्राफिक पुलिस भन्दाखेरि त्यहाँ 200 ट्राफिक पुलिस भए पनि त्यो जाम कम हुन्न। ट्राफिक त्यसको अर्थ के हो भने ट्राफिक पुलिसको कमजोरीले गर्दाखेरि जाम भएको भएन। त्यसलाई के जाम के गर्न सकिन्छ भने एक नम्बरमा त्यहाँ ट्राफिकलाई राख्नुपर्छ, ट्राफिकलाई कोटेश्वरमा राख्नु पर्यो एउटा। त्यसपछि आएर यता सातो बाटोको घरको चोक र त्यहाँ बालकुमारी पुलमा, त्यसपछि तल तिनकुने गैरीगाडी एयरपोर्टको साइडमा र बानेश्वरमा त्यो ठाउँमा, त्यसपछि आएर यतातिर पेप्सी कोलामा जरुरी चोक लकुन्थली कौशलतार गठागर, त्यति मात्र ट्राफिकलाई राखेको भए कोटेश्वर जामै हुन्न। किन भन्दाखेरि अहिले यो त भक्तपुरबाट यति भेलमा आउँछ कि त्यो भारी आए जस्तै समुदायसी आउँछ अनि कोटेश्वरमा ठ्याक्क रोक्नु पर्ने हुन्छ। कोटेश्वरमा के हुन्छ भने एउटा चिज एउटा एयरपोर्टबाट आउने दाहिने मोड्ने एउटा छ, सातोबाटबाट आउने दाहिने मोड्ने छ, अनि भक्तपुरको आउने सिधै जाने बाटो छ। त्यसले गर्दाखेरि एउटा चिज त्यो गर्न सकिन्छ, त्यो ट्राफिकलाई राख्यो भने जाम हुन सक्दैन त्यहाँतिर, म भन्छु त्यहाँ कम्ती म ट्राफिकमा त्यो जुन 5-6 ठाउँमा राख्नुहोस् तपाईँ त्यहाँ तुरन्तै 60% जाम कम हुन्छ। अर्को कुरा के हो भने आकाशे पुल, अस्ति आकाशे पुल पनि त्यहाँनिर वडाले राख्न नदिने भनेर त्यो ठाउँमा भने, अब वडा र त्यो सरकारको बिचमा झगडा त गर्नुहुन्न नि, सबै जनताको हितलाई काम कहाँनिर आकाशे पुल राख्दाखेरि राम्रो हुन्छ त्यो ठिपी लिनुहुन्न।
भर्खरै सुनिहाल्नु भयो तपाईँले ट्राफिक प्रहरीका पूर्व इन्चार्ज सीताराम हाच्योथुको जवाफ। यी उहाँले भनेका स्थानहरू र यीभन्दा अरू स्थान जहाँ जहाँ चाहिँ ट्राफिक पूर्वाधारको अभाव छ ती ठाउँमा ट्राफिक पूर्वाधार पुगुन् र नागरिक र यात्रु चालक सबैले सहज रूपमा चाहिँ यात्रा अगाडि बढाउन्। अबको लागि भने कार्यक्रम सडक सवारीमा पालो भएको छ, तपाईँलाई नेपथ्यको हकपारे भाकाबाट मनोरञ्जन दिने
माई 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 ओ अम्मा ओ घर बनाउँदै गर्दा कतिवटा पिलर राख्ने, कति चौडाईको वाल बनाउने? घर मजबुत बनोस् भनेर विश्वस्त रहन अरू धेरै कुराहरू सोध्नुहुन्छ। तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ? अबदेखि सोध्नु, के यो सेफ छ?
Tata Nexon, the only SUV in Nepal with 5-star safety rating.
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क र अहिले उज्यालो रेडियो नेटवर्कमा तपाईँ सिप्रेदी र टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। हामीलाई तपाईँ काठमाडौँमा 90 MHz सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एपबाट प्रत्यक्ष रूपमा सुन्नुका साथै समय मिलेर हाम्रा कार्यक्रमहरू तपाईँलाई डाउनलोड गरेर सुन्न पनि मिल्छ। यति बेला कार्यक्रम सड़क र सवारीको साथमा रोशन केसी छु। आउनुहोस् कार्यक्रम सड़क र सवारीमा तपाईँको विचारलाई समेटौं। हामीले आज हाम्रो उज्यालोको फेसबुक पेजमा दशैंको बेलामा हुने सवारी साधनको अनुगमन तपाईँलाई कतिको प्रभावकारी लाग्छ, आउनुहोस् विचार साटा साटो गरौं भनेर लेखेका थियौं। त्यसमा विचार व्यक्त गर्दै कमल सिंह पाखरिनले लेख्नु भएको छ, हाम्रो देशका सरकारले गरेको अनुगमन केवल औपचारिकता बाहेक अहिलेसम्म केही प्रभावकारी भएको देखिएको छैन। नागरिकलाई कुनै सुविधाको अनुभूति भएको सुनिएको पनि छैन। आउँदै गरेको दशैंमा त्यस्तो औपचारिकताको अनुगमन नहोस् भनेर उहाँले भन्नुभएको छ। त्यसै गरी चर्को भाडा तिरेर पनि राम्रोसँग सास फेरेर गन्तव्यमा जान सकिँदैन, अनुगमन त कता हो कता भनेर राजेन्द्र पोखरेलले आफ्नो दुखेसो पोख्नु भएको छ। 16 मिनट अगाडि र यसको जवाफका लागि ईश्वर बोहराले लेख्नु भएको छ, जसले जति भने पनि 10 जना बढी लिएर आखिर पुलिसलाई फाइदा हुन्छ, 5-5 जनाको भाडा बाँडेपछि पुलिस मख पर्छन् भनेर चाहिँ अलिकति आफूले भोगेको पीडा हुनसक्छ, त्यसलाई व्यक्त गर्नुभएको उहाँले देख्न सकिन्छ यो कमेन्टमा। त्यसै गरी यसमा अनमोल आवासले लेख्नु भएको छ, दशैं एउटा हिन्दू धर्मको एक शान चाडपर्व हो, भव्य र हौसलाको साथ अनि ठूला बडाको आशीर्वाद लिने दिने काम साथै छोरी चेली बाउ माइत पहिलाउँदै आउने पर्व हो, विशेष गरी 5 दिन मनाइन्छ। तर अचम्मको के छ भन्दा दशैंको साइत टीका जमरा लाएर आफन्तकोतिर प्रस्थान हुने क्रममा यातायातले भने सीमित मात्रामा प्यासेन्जर बोकेर हिँड्नुपर्ने हुन्छ, खास गरी कुनै पनि सवारी साधनले क्षमताभन्दा र सिटभन्दा बढी बोक्न पाउने प्रावधान छैन, तर जुन माइक्रोबसको पनि जति पनि सवारी साधन हेर्दा नि कोचाकोच हुन्छ, वयस्कलाई त खासै आपत्ति नपर्ला तर आइमाई केटाकेटी र ज्येष्ठ नागरिकलाई भने असर पर्न आउँछ। त्यसैले यस्ता कुरामा नागरिक पहिला आफै सचेत हुनु जरुरी छ। अर्को कुरा, सरकारले यातायात मन्त्रालयले अनुगमन गरी सही र सरल निर्देशन दिई दैनिक चेक जाँच गरी हर्जाना गरियोस्, साथै जति पटक ट्राफिक मिस सरहरू हुनुहुन्छ लाइसेन्स र बिलबुक अनुमति पत्र मात्र होइन सवारी हुँदा यात्रुहरूमाथि हुने अन्यायको पनि चेक जाँच होस् भनेर उहाँले लेख्नु भएको छ। तपाईँले पनि आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ, हामी कार्यक्रममा समय भएसम्म त्यसलाई समेट्ने प्रयत्न गर्छौं। अबको लागि भने कार्यक्रममा पालो भएको छ अर्को खण्डको, यो खण्ड रहेको छ सड़कबाट चालक। यस खण्डमा आज हामीले 1 वर्ष सहचालक काम गरेर त्यसपछि चालक भएर अहिले 10 वर्ष बिताइसक्नुभएका माइक्रो चालक सुभाष नेपालीसँग कुराकानी गरेका छौं। यातायात क्षेत्रमा सुभाषजीको सुरुवात कसरी भएको रहेछ, आउनुहोस् न त सुनौ।
मैले फर्स्टमै माइक्रोमा खलासी गरेर अनि ड्राइभर होइन, अनि त्यसपछि 9 महिना खलासी गरेँ मैले, अनि गाडी चलाएको ठ्याक्कै 10 वर्ष भयो, अनि खलासी गरेको 1 वर्ष चाहिँ त 11 वर्ष भयो भनौँ न।
11 वर्ष भयो है? अब यो 11 वर्षको अनुभवमा नि यो पेसालाई त एकदमै नराम्रो भन्छ नि, ड्राइभर खलासी भनेर गाली गर्छन् के गर्छन्, कस्तो लाग्छ त्यो सुन्दाखेरिमा चाहिँ?
अब त्यो मलाई चाहिँ ठिकै लाग्छ होइन, गाडी लाइन होइन, अब तपाईँको अहिलेको सिचुएसनमा चाहिँ के वातावरण भइरहेको छैन भने तपाईँको जुन गाडी रोक्ने स्ट्यान्ड बस स्ट्यान्ड छैन होइन, अब हाम्रो यहाँ पार्क छ नि मेन सडकमा छ क्या, अब अहिले त समिति हटाइसक्यो सिन्डिकेट खारेज गर्ने भनेर होइन, समिति पनि छैन, जस व्यवसाय मिलेर चाहिँ अहिले यही सडकमा गाडीहरू राखेर जस जनतालाई सुविधा दिइरहेका छौँ भनौँ न होइन, त्यसै गरी चलिरहेको छ।
अनि अब यो व्यवसायमा लाग्नु भएको छ, कतिको अप्ठ्यारो छ?
अप्ठ्यारो चाहिँ तपाईँको अब जस्तै गाडीमा अब पेसेन्जर चढायो नि, चढाएर त्यो पेसेन्जरलाई यो ठाउँमा झरल्ने यो ठाउँमा ओह्राल्ने भन्ने जुन बस स्टप छैन क्या हाम्रोमा, नियमहरू बन्दै गए, त्यो नियमले पालन गरिन्छ ड्राइभर खलासीको काम हो। मैले थाहा पाएँ अनुसार होइन चट्ट बस पकेटमा रोकेपछि बिच सेन्टरमा जस्तै बुद्धनगर फुलवारीलाई एभरेस्ट हस्पिटललाई बुद्धनगरतिर मिल्ने बिचमा एउटा बस पकेट होस् त्यहाँबाट गएपछि तपाईँको अदालतमा बस पकेट चाहिँदैन होइन बर्मलमा एउटा बस पकेट भएपछि छट्ट सिंहदरबार जाने हो सिंहदरबारमा बस पकेट भएपछि माइती घरमा जे होस् स्टेसनमा जुन पाइक पर्ने ठाउँमा चाहिँ बस पकेट हुनु पऱ्यो जस्तै अब सिंहदरबारबाट गएपछि सिधै रत्नबार रोक्नु परेको छ हामीले है कोही बिरामी मान्छे नै हुन्छन् बुढाबुढी नै हुन्छन् तपाईँको गाउँबाट आउने बुबा आमा दिदीभाइ दाजुबहिनीहरू नै हुन्छन् होइन अब उहाँको आफ्नो आफन्तहरू कहाँ बसे को कहाँ बसेको हुन्छ बुढाबुढीलाई त थाहा हुँदैन जस्तै हामी नै गयौँ भने अब जस्तै अब बौद्ध जोरबाटी जानु पऱ्यो नारायणधान जानु पऱ्यो भने गाडी कहाँबाट लाग्छ भन्ने चाहिँ उहाँहरूलाई अथवा हामीलाई थाहा हुँदैन यो ठाउँबाट बस लाग्छ भन्ने थाहा हुँदैन नि तब तपाईँको काठमाडौँ यदि उपत्यकाभित्र चाहिँ के पाइँदैन होला र कुन ठाउँमा जे पनि पाइन्छ नि तर मान्छे किन न्युरोडै जान्छ त किनकि त्यहाँ सेन्टर छ हरेक चिजको सुविधा पाउँछ होइन त्यस कारणले चाहिँ बस पकेट ठिक ठाउँमा भयो भनेदेखि हामीलाई पनि सुविधा पेन्जरलाई पनि सुविधा होइन बसिटा भयो भनेदेखि पेन्जरलाई यहाँनिर चट्ट धार्न पाइयो जस्तै अब यहाँबाट हामीले गाडी लिएर जान्छौँ आरएनएसी झर्ने काठमाडौँमा अलगढ झर्ने मान्छे बिरसल झर्ने मान्छे जुन सेन्टरमा झर्न पाउँदैन क्या भद्रकालीमा झर्नुपर्छ सिधै रत्नबर्ग हुनुपर्छ एउटा बस स्ट्यान्ड छैन मेन होइन बस स्ट्यान्ड भइदियो भने पेन्जरलाई पनि सुविधा हामीलाई पनि सुविधा हुने किनकि कसैमाथि ट्राफिकले चिट काट्छ कि हजुर पछाडि पछाडि आन्टी अनि ट्राफिकले चिट काट्छ कि यहाँ पेन्जर पाउँदैन भन्ने हामीले पनि समस्या भएन त्यस्तो
दस
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क र यति बेला तपाईँ उज्यालो रेडियो नेटवर्कमा सुन्नुहुन्छ कार्यक्रम सडक सवारी भर्खरै तपाईँले सुनिहाल्नुभयो सुभाष नेपालीको अनुभव र उहाँले व्यक्त गर्नुभएको एउटा विचार एउटा समस्या भनेको बस पार्क बस वकेट छैन यो भयो भने धेरै समस्याहरू हल हुने थिए जुन तपाईँ हामीले पनि विचार गरेको र मनन गरेको समस्या हो अब भने कार्यक्रम सडक सवारीमा पालो भएको छ सवारी साहित्यको सवारी साहित्यमा तपाईँले पनि आफ्नो आफूले देखेका सवारी साहित्य हामीलाई पठाउन सक्नुहुन्छ जसरी रश्मि लम्साल अधिकारीले पठाउनु भयो तर उहाँले पठाउनु भएको सवारी साहित्यको जुन फोटो छ त्यो अलिकति राम्रोसँग बुझ्न सकिएन म उहाँले सुनिरहनु भएको छ भने उहाँलाई अनुरोध गर्न चाहन्छु कृपया तपाईँले टिपेर पठाउन सक्नुहुन्छ हामी कार्यक्रममा पक्कै प्रस्तुत गर्छौँ उहाँले लेख्नु भएको सवारी साहित्य अर्को कार्यक्रममा उहाँले पठाउनु भएपछि हामी कार्यक्रममा पक्कै प्रस्तुत गर्छौँ र आजको लागि भने मैले खोजेको एउटा सवारी साहित्य तपाईँको लागि प्रस्तुत गर्छु जावला खेलको चिडियाखानाको छेउको गल्लीमा उज्यालो घर आउने क्रममा यानि कि हाम्रो कार्यालय आउने क्रममा हिजो मैले निर्माण सामग्री बोकेको लु एक ख 9832 नम्बरको ट्रकको साहित्य आज तपाईँको लागि सुनाउनलाई भनेर ल्याएको छु ठूलो कालो नम्बर प्लेटको नम्बर लेखिएको दायाँ बायाँ शुभयात्रा महादेव बाचा लेखिएको लु एक ख 9832 नम्बरको ट्रक साहित्य यस्तो छ म किन यति रिसाउँछु थाहा छ तिमीले फकाएको साह्रै मनपर्छ तपाईँ पनि आफूले देखेको कतै बाटोमा भेटिएको सवारी साहित्य पक्कै पनि हामीलाई पठाउनुहोस् हाम्रो उज्यालोको फेसबुक पेजमा तपाईँको नामसहित त्यो गाडीको नम्बरसहित हामी त्यसलाई कार्यक्रममा प्रस्तुत गर्छौँ आजको लागि भने कार्यक्रम सडक सवारीको अन्त्यमा हामी आइपुगिसकेका छौँ सुप्रदी र टाटा मोटर्सको सहकार्यमा तयार भएको कार्यक्रम सडक र सवारीमा हामी भोलि पनि सडक र सडक सुरक्षाका विषयलाई उठाउने नै छौँ त्यति दिनसम्मको लागि सुरक्षित यात्रा गर्नुहोस् कुनै ठाउँमा निस्किँदै हुनुहुन्छ भने पक्कै पनि त्यो ठाउँको अवस्थाबारे र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै निस्कनुहोला हवस् त नमस्कार शुभदिन